यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। वैज्ञानिक वन व्यवस्थापनका नाममा सालघारीको फडानी हुने क्रमलाई कड़ाईका साथ रोक्न प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रह। आतंकवाद, अराजकता र निरंकुशता लोकतन्त्रमा प्रेस स्वतन्त्रताका शत्रु भएको संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङको भनाई। देशभरिका खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको बजेट विनियोजन गरिने खानेपानी मन्त्री प्रदीप यादवद्वारा जानकारी। र युरोपेली शीर्ष नेताहरूको युक्रेनमा संयुक्त भ्रमण। युरोपेली एकता, मानवीय मूल्य र युक्रेन प्रतिको दृढ़ समर्थनलाई स्पष्ट रूपमा उजागर हुने विश्वास। अब समाचार विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले वैज्ञानिक वन व्यवस्थापनका नाममा सालघारीको फडानी हुने क्रमलाई कड़ाईका साथ रोकिने बताउनु भएको छ। वन तथा वातावरण मन्त्रालयद्वारा आज आयोजित दोस्रो राष्ट्रिय वन सम्वर्धन गोष्ठीको उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले नेपालको सालघारी प्रकृतिको अनुपम उदाहरण भएको र पानी पार्नका लागि यस्ता अग्ला रूखहरूको महत्व हुने भएकोले उमेर नपुगेसम्म साललाई व्यावसायिक रूपमा उपयोग गर्न नहुने बताउनुभयो। हरियो वन नेपालको धनको नारा पुरानै भए पनि धनको रूपमा वनको सदुपयोग गर्न प्रधानमन्त्री ओलीले सबैलाई आग्रह गर्नुभयो। प्रधानमन्त्री ओलीले आफूहरू प्राकृतिक र जीवनमय देशमा हुर्किएको उल्लेख गर्नुहुँदै यो विश्व वातावरणका लागि पनि योगदानको विषय भएकाले अब वन सबलीकरण गर्ने र बुट्यानहरूलाई पनि सघन वनमा रूपान्तरण गर्नुपर्नेमा जोड़ दिनुभयो। उहाँले किसानहरूलाई पशुपालन जस्ता कुराहरूमा प्रेरित गर्दा नवीकरणीय वनमा सहयोग हुने र चरिचरको विस्तार गर्दा वन र कृषिको पर्यावरण जोड्न सकिने बताउनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयका नवनियुक्त पदाधिकारीहरूको आज पद तथा गोपनीयताको शपथ भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रममा विश्वविद्यालयका अध्यक्ष डाक्टर अर्जुन कार्की, कुलपति प्राध्यापक डाक्टर रमेश कुमार ढुंगेल र रजिस्ट्रार डाक्टर डम्बरध्वज जेमजुङले शपथ लिनुभएको हो। नयाँ कानूनी व्यवस्था अनुसार शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्थले अध्यक्ष कार्कीले कुलपति ढुंगेललाई र कुलपति ढुंगेलले रजिस्ट्रार चेमजुङलाई शपथ दिनुभएको हो। कार्यक्रममा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्का, शिक्षा मन्त्रालयका सचिव डाक्टर दीपक काफ्ले लगायतको उपस्थिति थियो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले आतंकवाद, अराजकता र निरंकुशता लोकतन्त्रमा प्रेस स्वतन्त्रताका शत्रु भएको बताउनु भएको छ। नेपाल प्रेस युनियन केन्द्रीय समितिद्वारा लोमान्थाङ अन्तर्राष्ट्रिय मीडिया समिटको आज ललितपुरमा उद्घाटन गर्नुहुँदै उहाँले लोकतन्त्र र प्रेस स्वतन्त्रतालाई बलियो बनाउन कार्यशैलीमा सुधार गर्नुपर्नेमा जोड़ दिनुभयो। लोकतन्त्र र प्रेस स्वतन्त्रताबीच अन्तर सम्बन्ध रहेको चर्चा गर्दै मन्त्री गुरूङले प्रेस स्वतन्त्रताबाट समाज कसरी लाभान्वित हुन्छ भन्नेतर्फ ध्यान दिनुपर्नेमा जोड़ दिनुभयो। उहाँले भन्नुभयो, धार्मिक सहिष्णुता, सांस्कृतिक विविधतामाथि सामाजिक सञ्जालबाट गलत सूचना प्रवाह गरेर लोकतन्त्रलाई कमजोर पार्नेहरू विरूद्ध सम्पूर्ण संचार जगत एकजुट हुनुपर्छ। संचार तथा सूचना प्रविधि मन्त्रीले जलवायु परिवर्तनको असर रोक्न एकीकृत ढंगले काम गर्नुपर्ने बताउँदै हामीले जनताका आवश्यकताका आधारमा विकास निर्माणका काम गर्नुपर्नेमा जोड़ दिनुभयो। मन्त्री गुरूङले विधिको शासन स्थापना र निष्पक्ष पत्रकारितामा जोड़ दिँदै मीडिया काउन्सिल विधेयकमा सो नियमनको दायरामा अनलाइन मीडियालाई ल्याउने गरी प्रबन्ध भइरहेको जानकारी दिनुभयो। संचार तथा सूचना प्रविधि मन्त्रीले जलवायु परिवर्तनको प्रत्यक्ष असर हेर्ने ठाउँ लोमान्थाङ हो भन्दै यो समिट महत्वपूर्ण भएको उल्लेख गर्नुभयो। खानेपानी मन्त्री प्रदीप यादवले देशभरिका खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको बजेट विनियोजन गरिने बताउनु भएको छ। आज वीरगंज महानगरपालिका सोह्रमा नागुवा खानेपानी ओभरहेड ट्याङ्कीको शिलान्यास कार्यक्रममा मन्त्री यादवले नेपाली जनतालाई शुद्ध र सुरक्षित खानेपानी वितरणका लागि पर्याप्त बजेट विनियोजन गरिने बताउनुभयो। यस आयोजनाबाट ओडा नम्बर 15 र 16 करिब 3,500 घरधुरी लाभान्वित हुने खानेपानी संस्थानका महाप्रबन्धक अर्जुन बाबु ढकालले जानकारी दिनुभयो। आगामी आर्थिक वर्ष 2082-83 सबै नागरिकलाई स्वच्छ र गुणस्तरीय खानेपानी उपलब्ध गराउने तथा सरसफाईका क्षेत्रमा लगानी वृद्धि गरेर दिगो विकासको लक्ष्य हासिल गरिने मन्त्री यादवले बताउनुभयो। करिब महिना दिनसम्म चलेको शिक्षक आन्दोलनका कारण माध्यमिक शिक्षा परीक्षा एसईई को नतिजा प्रकाशनको दबावमा रहेको राष्ट्रिय परीक्षा बोर्डले उत्तर पुस्तिका परीक्षण कार्यलाई तीव्रता दिएको छ। शिक्षक आन्दोलनका क्रममा छुटेको कामलाई पूर्ति गर्ने गरी बोर्डले काम गरिरहेको छ। बोर्डका अनुसार मुलुकभरका 50 केन्द्रबाट उत्तर पुस्तिका परीक्षण भइरहेको छ, जसमध्ये काठमाडौँ, भक्तपुर र ललितपुरमा एक एक कोटा केन्द्र छन्। यसपटक 5,14,000 थान उत्तर पुस्तिका परीक्षण गर्नुपर्नेछ। समयको दबावका कारण उत्तर पुस्तिका परीक्षण गर्ने शिक्षक संख्या पनि बढ़ाइएको छ। विगतमा दैनिक अधिकतम 10,000 जना शिक्षक उत्तर पुस्तिका परीक्षणमा सक्रिय हुने गरेकोमा अहिले दैनिक न्यूनतम 15,000 शिक्षक परिचालन गरिएको बोर्डले जानकारी दिएको छ। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ दिउँसो 3 बजेको समाचार। अब केही बेर विज्ञापन।
ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
सेवा सुचारु गर्नका लागि *14 # डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अब बाँकी समाचार। उदयपुर सदरमुकाम गाईघाटमा रहेका पेट्रोल पम्पहरूमा अनियमितता भएको भन्दै उपभोक्ताहरूको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय उदयपुरले अनुगमन गरेको छ। उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी विक्रम प्रसाद पाण्डेको नेतृत्वमा गुणस्तर तथा नापतोल कार्यालय विराटनगरका निरीक्षक संजीव कुमार ठाकुर, सहायक निरीक्षक प्रमोद यादव, प्रहरी नायब उपरीक्षक केदारमान दोङ र पत्रकारहरू सहितको टोलीले अनुगमन गरेको हो। अनुगमन टोलीले गाईघाट स्थित एसके फ्यूल सेन्टर, रियाज पेट्रोल पम्प, ऊर्जा फ्यूल सेन्टर र सगरमाथा आयल डिपोको निरीक्षण गरेको थियो। अनुगमनका क्रममा तेलको मात्रामा कुनै त्रुटि नभेटिएको सहायक प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनुभयो। तर दुईवटा पेट्रोल पम्पले अनुमति पत्र लगायत आवश्यक कागजात पेश गर्न नसकेपछि उनीहरूलाई सचेत गराइएको छ। यस्ता गतिविधि भविष्यमा दोहोरिएमा कड़ा कार्यवाही गर्ने प्रशासनले चेतावनी दिएको छ। जिल्ला प्रशासनले उपभोक्ताको गुनासोलाई गम्भीर रूपमा लिँदै नियमित अनुगमनलाई तीव्रता दिने जनाएको छ। पाल्पाको रैनादेवी छहरा गाउँपालिकाले ग्रामीण भेगका सड़कलाई उच्च प्राथमिकता दिँदै कालोपत्रे गर्ने कामलाई तीव्रता दिएपछि धूलो हिलोबाट आर्जित बनेका स्थानीयलाई सहज हुँदै गएको छ। ती बाटोमा वर्षाको समयमा यातायात सञ्चालन हुन नसक्दा कतिपय स्थानमा निकै नै शास्ति बेहोर्नु परेको थियो। अहिले भने स्थानीय सरकारले काम गरेपछि मुहारनी परिवर्तन हुन थालेको स्थानीयहरूको भनाइ छ। पाल्पाबाट संवाददाता विष्णु खनालको यो रिपोर्ट।
यति बेला रैनादेवी छहरा गाउँपालिकाका भित्री सड़कहरू समेत कालोपत्रे हुँदै गएका छन्। वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने यहाँका ग्रामीण सड़क कालोपत्रे हुँदा स्थानीयले विकासको अनुभूति गर्न पाएका छन्। स्थानीय खगेश्वर शर्मा र जनक बहादुर थापा।
धेरै चाहिँ कच्ची बाटो थियो, हिँड्नलाई पनि धेरै समस्या थियो। अहिले यो गाउँघरमा यस्तो पक्की बाटो दिँदाखेरि हामीलाई धेरै खुसी लागेको छ।
त्यो बढी धुलो उड्ने त्यो हुँदाखेरि दोकानका अगाडि मात्रै भए पनि यता गर्दाखेरि यसलाई गरम भनेर
रुबन्देही, अरघाँची र गुल्मीसँग सीमा जोडिएको यस पालिकाले सड़क कालोपत्रे तथा स्तर उन्नतिलाई ध्यान दिएको छ। बहुवर्षीय योजना नै बनाएर पालिकाले सड़कका योजनालाई अगाडि बढ़ाएको हो। पालिकाले गौरवको आयोजना अन्तर्गत छहरा, धजाबान्ने, तानसिंगल, सातमुरे, गुल्मीसम्मको सड़क पिच गरिरहेको छ, जसमध्ये छहरा धजाबान्ने सड़क कालोपत्रे पूरा भइसकेको छ। गाउँपालिकाभित्रका सड़क निर्माणमा गुणस्तरीयतामा ध्यान दिएको रैनादेवी छहरा गाउँपालिकाका प्राविधिक प्रमुख किशोर खनाल बताउनुभयो।
छहरा धजा बान्ने हुँदै तानसिंगल सतमुरे जाने बाटोको हामीले 1.5 किलोमिटर पिच गरेका छौँ। यसको कुल लागत चाहिँ 2 करोड 2 लाख छ। हामीले गुणस्तरीयतामा विशेष ध्यान दिएर कार्य गरेका छौँ।
पालिकाले गएको वर्ष सुन्दरढुङ्गा सत्यवती हुँदै रूपन्देहीको सालदण्डीसम्म सड़क पक्की बनाइसकेको छ। पालिकाले गौरवको योजना बनाएर सड़कमा गरेको लगानीले नागरिकलाई सहजता प्रदान गरेको छ। पालिकाले 9 सड़क योजनामा 50 लाखदेखि 4 करोडसम्म रकम विनियोजन गरी कामलाई अगाडि बढ़ाएको छ। गाउँपालिका भित्रका सड़क योजनाका बारेमा बताउँदै गाउँपालिका अध्यक्ष रुकमागर भट्टराई।
कोडा कार्यालयदेखि ध्वजा बान्नेसम्म 1.5 किलोमिटर बाटो 4 करोड 2 लाख रुपियाँ दाममा काम सम्पन्न भएको छ। रैनदेवी छोरा गाउँपालिकामा यो सड़कका हाम्रा योजनाहरू 9 हामी टेन्डर प्रक्रियामा अगाडि बढाएर यो गाउँपालिकाले सत्यवतीमा, त्यसपछि चुगुरी ढुङ्गा नेपालीसम्म 3.5 किलोमिटर बाटो पनि पिच गरिसक्यौं।
स्थानीय सरकार मार्फत जनताले गाउँठाउँमा विकासको अनुभूति गर्दा व्यवस्थित सड़कले स्थानीय आवजावतमा सहज मात्र भएको छैन, यात्रामा जोखिम कम हुँदा समयको समेत बचत भएको छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
विष्णु खनालको यो रिपोर्ट पछि अब अन्तर्राष्ट्रिय समाचार। काठमाडौँ स्थित चिनिया दूतावासले नेपालमा रहेका आफ्ना नागरिकलाई नेपाल र भारत सीमा क्षेत्रमा नजान आग्रह गरेको छ। दूतावासले एक सूचना मार्फत भारत र पाकिस्तान बीच तना बढ़ेकोले भूलवश पनि भारतीय सीमा नाकाभित्र प्रवेश नगर्न भनेको हो। दूतावासले नेपाल र भारतको बीचमा खुल्ला सीमाना रहेको र केही ठाउँमा मात्र सीमानाबारे उच्च सूचना रहेको उल्लेख गर्दै नेपाली र भारतीय नागरिक एक अर्को मुलुकमा खुल्ला रूपमा हिँडुल गर्न सक्ने अवस्था भए पनि चीन लगायतका तेस्रो देशका नागरिक भिसा बेगर यात्रा गर्न नसक्ने अवस्थामा अहिले थप गम्भीरता आवश्यक रहेको सूचित गरेको हो। फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रो, जर्मनीका चान्सलर फ्रेडरिक मर्ज, पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड ट्रक्स तथा बेलायतका प्रधानमन्त्री किर स्टामरले आज युक्रेनको राजधानी किवको संयुक्त ऐतिहासिक भ्रमण गर्नुभएको छ। यो भ्रमण युक्रेनमा रूसी आक्रमणको तेस्रो वर्षमा आयोजित भएको हो, जसले युरोपेली एकता, मानवीय मूल्य र युक्रेन प्रतिको दृढ़ समर्थनलाई प्रष्ट रूपमा उजागर गर्ने विश्वास गरिएको छ। नेताहरूले युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीसँग उच्चस्तरीय छलफल गर्दै रूससँग तुरन्त र बिना शर्त 30 दिने युद्धविरामको आह्वान गर्नुभएको छ। उहाँहरूले दिगो शान्ति स्थापनाका लागि संवाद र कूटनीतिक पहललाई प्राथमिकता दिनुपर्नेमा जोड़ दिनुभएको छ, जसले युक्रेनको सार्वभौमता र राष्ट्रिय सुरक्षा हित सुनिश्चित गर्नेछ। उक्त अवसरमा नेताहरूले संयुक्त राष्ट्रसंघीय ढाँचामा आधारित दीर्घकालीन शान्ति प्रक्रियाको आवश्यकता, युद्धविरामको विश्वसनीय कार्यान्वयनका लागि अन्तर्राष्ट्रिय सहयोगको अपेक्षा गर्नुभएको छ। साथै उहाँहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रस्तावित 30 दिने युद्धविराम पहलप्रति समेत समर्थन व्यक्त गर्नुभएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। यो उच्चस्तरीय भ्रमणले अन्तर्राष्ट्रिय समुदायमा युक्रेनप्रतिको एकबद्धता मात्र होइन, रूसमाथि कूटनीतिक दबाव सशक्त बनाउने विश्वास गरिएको छ। पाकिस्तानी सेनाले भारतको अपरेशन सिन्दूर विरूद्ध जवाफी कार्यवाही शुरू गरेको जनाएको छ। पाकिस्तानी सेनाको मीडिया शाखा इन्टर सर्भिस पब्लिक रिलेशन्सले गरेको घोषणा अनुसार भारतको आक्रमणको जवाफमा पाकिस्तानले आधिकारिक रूपमा बुनियान उल मर्सुसको नाममा जवाफी कार्यवाही शुरू गरेको हो। र हाल देशमा पश्चिमी स्थानीय हावाको प्रभाव रहेको, साथै अरब सागरबाट भित्रिएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो कोसी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायतका देशको पहाड़ी भूभागका थोरै स्थानमा तथा बाँकी पहाड़ी भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङसँग हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। मध्य प्रदेश लगायत लुम्बिनी प्रदेशका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। वैज्ञानिक वन व्यवस्थापनका नाममा सालघारीको फडानी हुने क्रमलाई कडाईका साथ रोक्न प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रह। आतंकवाद, अराजकता र निरंकुशता लोकतन्त्रमा प्रेस स्वतन्त्रताका शत्रु भएको संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङको भनाई। देशभरिका खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको बजेट विनियोजन गरिने खानेपानी मन्त्री प्रदीप यादवद्वारा जानकारी। र युरोपेली शीर्ष नेताहरूको युक्रेनमा संयुक्त भ्रमण, युरोपेली एकता, मानवीय मूल्य र युक्रेन प्रतिको दृढ़ समर्थनलाई प्रष्ट रूपमा उजागर हुने विश्वास। रेडियो नेपालबाट दिउँसो 3 बजेको समाचार सकियो। समाचार कर्को बुलेटिन अपराह्न 4 बजे सुन्न सक्नुहुनेछ। हौस् त नमस्कार।